الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وتوبوا إلى الله جميعا أيها المؤمنون جميعا لعلكم تفلحون. آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. پچھلے دو ہفتے میرے سفر میں گزرے اس کی وجہ سے ناغا رہا. اس سے پہلے حدیث جبرائیل علیہ السلام کا بیان الحمدللہ مکمل ہو گیا تھا اور اس کے بارے میں جو کچھ ضروری گزارشات تھیں وہ پیش کی گئی. اللہ تبارک و تعالیٰ اپنے فضل و کرم سے ان پر عمل کی توفیق عطا فرمائے. آج خیال یہ آیا کہ اس وقت تمام مسلمان دنیا بھر میں اور خاص طور پہ ہمارے ملک میں ایک عجیب قسم کی بے چینی اور بے یقینی اور تشویش کا شکار ہے اور حالات بھی واقعتا بڑے تشویشناک اور سنگین قسم کے ہیں. میں بھی پچھلے دنوں یورپ کے ایک ملک ناروے میں تھا. وہاں بھی جس سے ملو وہ پاکستان کے بارے میں پوچھتا ہے کیا حالات ہیں, کیا خرابی پیدا ہو رہی ہے اور تشویش. خطوط آتے ہیں باہر سے تو وہ بھی اپنی تشویش کا اظہار کرتے ہیں, ٹیلی فون آتے ہیں وہ تشویش کا اظہار کرتے ہیں. کیونکہ لوگوں کو, باہر کے لوگوں کو بھی پاکستان سے, پاکستان کے باشندوں سے محبت ہے, اس واسطے پریشان. خود ہمارا حال یہ ہے کہ کوئی بھی صاحب احساس, صاحب شعور شخص ایسا نہیں ہے جو ملک کے حالات سے مطمئن ہو اور بے چینی محسوس نہ کرتا. اور یہ بے چینی بعض اوقات مایوسی کی حد تک پہنچ رہی ہے. کوئی روشنی کی کرن چمکتی نظر نہیں آتی, इन हालात में हमें क्या करना चाहिए? और बहसत एक मुसलमान के, बहसत अल्लाह जल्ल जलालहू के बंदे के, बहसत नबी करीम सरवरत आलम सल्लल्लाहु अलैहि वसल्लम के उम्मती के, हमारा लाए अमल क्या होना चाहिए? आज सूरत हाल ये है कि हर शख्स बेचैनी में तो मुब्तला है, और जहां कोई चार आदमियों का की मजलिस होती है तो यही हालात जेर बहस भी आते हैं और उन पर अफसोस का इजहार भी होता है, तशवीश का इजहार भी होता है। लेकिन बस मजलिसें इसी बातचीत पर खत्म हो जाती, लोग शिकायतें करते हैं कि हाकिमों ने ये कर डाला, हुक्मरानों ने ये कर दिया, अमेरिका ने ये साजिशें कर रखी हैं, गैर मुस्लिमों ने ये तूफान मचाए हुए हैं, सरहदों के ऊपर खाना जंगी हो रही है, महंगाई का हर शख्स शिकवा कर रहा है, और वाकई महंगाई इस दर्जे पहुंच गई है कि एक गरीब आदमी के लिए जिस्म और जान का रिश्ता बरकरार रहना रखना मुश्किल हो गया है। पहले कहते थे भाई दाल रोटी खा लो, तो दाल भी गरीब के पहुंच से बाहर हो गई। बिजली है, अल्लाह ने पास हमारे दारुलूम में तो नेमत अता फरमाई हुई है, लेकिन सारा मुल्क बिलबिला रहा है बिजली के बहरान की वजह। आटा महंगा हो गया है, खुलासा ये कि ये सारी सारी मुसीबतें और परेशानियां, इनका जिक्र होता है और इनके जिक्र के साथ कहा जाता है भाई हुकूमत ने यह कर दिया, सियासतदानों ने यह कर दिया, हुजूर ढा दिया, डाकू कत्ल गारतगरी का बाजार गर्म है, लोगों की जान माल आबरू महफूज नहीं है, पता नहीं चलता कि कब कौन किस हालत में कत्ल हो जाए, न कत्ल करने वाले का पता ना कत्ल की वजह का पता, आदमी घर से निकले तो घर से वापस आने का भरोसा नहीं। ये सारी बातें हो रही हैं और साथ साथ उस पर तबसरे भी हो रहे हैं, हुकूमतों की बुराइयां भी हो रही हैं, सियासतदानों की बुराइयां भी हो रही हैं और खुद आवाम की बुराइयां भी हो रही हैं। तो भाई ये लोग जो हैं वो इतने सब पाक हो गए हैं, लोग जो हैं वो इतने नाइंसाफ हो गए हैं, लोग जो हैं उन्होंने खुदा को बुला दिया है, अल्लाह ताला को बुला दिया है, सिर्फ फजूर में उबला है वगैरह वगैरह, ये सारी बातें करके हम उब जाते हैं। सवाल ये कि इन बातों के करने से क्या नतीजा निकला, क्या फायदा हुआ? क्या तो हमारे इस तरह तबसरा कर लेने से और इस तरह की बातें कर लेने से इस बीमारी का इलाज हो जाएगा? क्या हालात इससे दुरुस्त हो जाएंगे? जाहिर बात है कि बहस तबसरा कर लेने से तो कुछ भी नहीं होता, फिर क्या करना चाहिए? देखिए, जो बात हर मुसलमान को समझने की है वो कुरान करीम ने बहुत वाज़ह लफ्जों में बता दी है कि मा अकाबकुम मिन मुसीबतिन फबिमा कसबत अयदीकुम वयअफू अन कसीर, कि जो मुसीबत भी तुम्हें पहुंचती है वो तुम्हारे अपने हाथों के करतूत की वजह से होती है। वयअफू अन कसीर, अल्लाह ताला बहुत सी चीजों को तो माफ ही करते रहते हैं, अल्लाह ने फरमाया कि बहुत सी चीजों को तो हम माफ ही करते रहते हैं, उस पर कोई सजा भी नहीं देते, लेकिन जो मुसीबत भी तुम्हें आती है वो तुम्हारे हाथों के अपने करतूत की वजह से आती है। ये साफ साफ अल्फाज़ों में कुरान करीम ने ये बात बता दी। लिहाजा अगर हुकूमत को जालिम मुसल्लत है तो वो हमारे हाथों के करतूत की वजह से है, बदामालियों की वजह से है। अगर तहत पड़ा हुआ है तो वह हमारे करतूत की वजह से है। अगर महंगाई हद से बढ़ गई है तो हमारे करतूत की वजह से है। अगर कत्लो गारंटी का बाजार गर्म है तो हमारे करतूत की वजह से है। जो मुसीबतें भी आ रही हैं वो सब हमारे अमाल की वजह से। ये साफ साफ कुरान करीम में बता दिया, कोई इबहाम नहीं रखता इस मामले में। तो जब ये बात है कि जो कोई मुसीबत आ रही है वो हमारे अपने अमाल की वजह से आ रही है, तो फिर उसमें ये तबसरे कर लेने से तो बात नहीं बनती, जब तक कि हम अपने अमाल की तरफ मुतवज्जे ना हो। और सबसे बड़ा काम जो है वो रुजू इल्लाह, अल्लाह जल्ला जलालू की तरफ हो। इस कायनात में कोई जर्रा कोई पत्ता अल्लाह जल्ला जलालू की मशीयत के बगैर नहीं हिलता। जो कुछ हो रहा है वो अल्लाह ताला की मशीयत से हो रहा है, और उसको खत्म करने की कुदरत और ताकत भी सिवाय अल्लाह जल्ला जलालू के किसी के पास नहीं। लिहाजा ये तमाम हालात जो हैं ये इस बात का तकाजा करते हैं कि हम सिर्फ दिल के साथ अल्लाह तबारक व तआला की तरफ रुजू हों, अपनी इस्लाह की फिक्र करें, अपनी गलतियों को की तलाफी करें और अल्लाह तबारक व तआला की तरफ रुजू करें। कुरान करीम सारा भरा हुआ है इस बात की ताकीद से कि अल्लाह की तरफ रुजू करो। अनीबू इला रब्बिकुम इन्ना फी ज़ालिका लआयतन लिकुल्लि अब्दिन मुनीब। ये उन लोगों के लिए निशानियां हैं कि जो अल्लाह की तरफ रुजू करने वाले हैं, और रुजू इल्लाह ही एक ऐसी चीज है कि जो बलाओं को टाल सकती है, मुसीबतों को दूर कर सकती है, आफात को खत्म कर सकती है। अल्लाह जल्ला जलालहू की तरफ रुजू के बगैर आदमी इन मसाइल से नजात नहीं पा सकता। अल्लाह तबारक व तआला ने कुरान करीम में वाकयात बयान फरमाए हैं जिसमें अंबिया किराम अलैहिस्सलातु वस्सलाम ने अपने अपने कौमों को बाखबर किया, खबरदार किया कि देखो अल्लाह ताला की तरफ से आजाब आने वाला है, उस आजाब से बचने के लिए अल्लाह ताला की तरफ रुजू करो। हजरत नूह अलैहिस्सलाम के बारे में कुरान करीम में फरमाया कि हजरत नूह अलैहिस्सलाम ने अपने कौम को तूफान नूह जिसने पूरी दुनिया को गरकाब कर दिया था उसके आने से पहले हजरत नूह अलैहिस्सलाम ने खबरदार किया कि इस्तग़फिरू रब्बकुम इन्नहु काना गफ्फारा युर्सिलु समा अलैकुम मिदरारा व युमदिदकुम बिअम्वालिन व बनीन व यज्अल लकुम जन्नातिन व यज्अल लकुम अनहारा। तो मैंने हजरत इस्लाम अल्लाह ताला से फरमा रहे हैं कि अल्लाह मैंने अपने कौम से कहा था कि अपने परवरदिगार से अपने गुनाहों की माफी मांगो तो वो तुम्हारे ऊपर मूसलाधार बारिशें बरसाएगा और तुम्हें माल दौलत भी देगा, तुम्हें औलाद भी देगा, तुम्हें बागात भी अता फरमाएगा, तुम्हें तुम्हारे दरमियान नहरें और दरिया भी जारी करेगा। तो उनको दावत दी थी कि अल्लाह से रुजू करो, अल्लाह से इस्तग़फार करो, अल्लाह से मग़फ़िरत मांगो, मगर कौम होशियार नहीं हुई, अल्लाह ताला की तरफ रुजू नहीं हुई। नतीजा ये कि तूफान आया और सारे कौम को गर्क कर गया, अज़ाब से छुटकारे की कोई सूरत नहीं हुई। यहां तक कि नूह अलैहिस्सलाम का बेटा भी जो काफिरों के साथ था, बुलाया बेटा आ जाओ मेरे साथ कश्ती में सवार हो जाओ, जा बुनी रकम माना, लेकिन उसने कहा कि मैं तो सावी इलाजा बली या फिर बुनी मरल माँ, मैं तो किसी पहाड़ पर चढ़ जाऊंगा वो मुझे पानी से बचा लेगा। हजरत इस्लाम ने कहा भी कि ला हाकुम अल्योम इल्ला मन रहम, आज कोई नहीं बचा सकता किसी को, अल्लाह का अजाब आ चुका है। मगर जब आंखें बंद होती हैं, दिलों पर ताले पड़े हुए होते हैं, तो अजाब को आंखों से देखने के बावजूद भी इंसान अल्लाह ताला की तरफ रुजू नहीं करता, तौबा और इस्तग़फार नहीं करता, नतीजा है कि अजाब का शिकार हो जाता है। तो अंबिया किराम अलैहिस्सलाम मुतवज्जे करते हैं, मुतनब्बे फरमाते हैं कि अजाब आने वाला है, अपने आप को अगर बचाना है तो अल्लाह ताला की तरफ रुजू करो। और जिन कौमों ने रुजू कर लिया اللہ تبارک و تعالیٰ نے عذاب سے اس طرح بچایا. حضرت یونس علیہ السلام کا واقعہ قرآن کریم میں موجود ہے. حضرت یونس علیہ السلام نے اپنی قوم کو مدت دراز تک سمجھایا, دعوت دی, ایمان کی دعوت دی, اللہ تعالیٰ کی طرف رجوع کی دعوت دی, گناہوں سے مغفرت مانگنے کی دعوت دی. نہیں مانے, مدت تک نہیں مانے. جب مدت دراز گزر گئی اور مانے نہیں تو عذاب کا وقت آنے والا تھا. تو یونس علیہ السلام کی پیشین گوئی کر دی کہ دیکھو اگر تم نہیں مانے تو اللہ تعالیٰ کی طرف سے عذاب آ جائے گا, تمہارے اوپر سب تباہ و برباد ہو جاؤ گے. یہ پیشین گوئی کی, اور چونکہ اس وقت تک کوئی ان کے ایمان لانے کے اور اللہ تعالیٰ کی طرف رجوع کرنے کے آثار نہیں تھے, تو یونس علیہ السلام وہاں سے بچی کو چھوڑ کر چلے گئے. کیونکہ اللہ تعالیٰ کی سنت یہی ہے کہ جب کسی قوم پر عذاب آتا ہے تو پیغمبر سے کہا جاتا ہے کہ تم اس بچی کو چھوڑ دو, بچی سے نکل جاؤ تاکہ تم اس عذاب میں اس نشانہ نہ بنو. تو یونس علیہ السلام بھی اسی سنت کے مطابق بچی کو چھوڑ کر چلے گئے. جب بچی کو چھوڑ کر چلے گئے تو بچی کے اوپر عذاب کے آثار ظاہر ہو رہے ہیں. کچھ نشانیاں عذاب کی نظر آنے لگی. اس وقت قوم کو ایک دم سے ہوش آیا کہ یہ اللہ کے بندے, اللہ کے پیغمبر اتنے دنوں سے ہمیں سمجھا رہے تھے, اتنے دنوں سے ہمیں دعوت دے رہے تھے اور ہمیں خبردار کر رہے تھے کہ اللہ کا عذاب آ جائے گا, تم اللہ پر ایمان لے آؤ, اللہ تعالیٰ کی طرف رجوع کرو, لیکن ہم مان نہیں رہے تھے. یہ تو بالکل نظر آنے لگا, عذاب کی نشانیاں ظاہر ہونے لگی, آثار ظاہر ہونے لگے. اس وقت ایک دم سے قوم کو ہوش آیا, اب فوراً سب کے سب نکل کے اجتماعی طور پر توبہ کی اللہ تعالیٰ کی ہوتی کہ اللہ ہم سے غلطی ہو گئی, ہم نے آپ کے پیغمبر کی بات نہیں مانی اور اب ہم آپ کے بارگاہ میں توبہ کرتے ہیں, استغفار کرتے ہیں, ایمان لاتے ہیں آپ کے اوپر, صرف سے توبہ کرتے ہیں, گناہوں سے توبہ کرتے ہیں. روئے گڑ گڑائے توبہ کی, کیونکہ اللہ تبارک و تعالیٰ تو فرماتے ہیں کہ مجھے تمہارے عذاب سے کیا لینا دینا ہے. مایا فر اللہ کے عذاب کو من شکر تم آمن کو, اگر تم شکر گزار بنو, ایمان لے آؤ تو اللہ تمہیں عذاب لے کے کیا کرے گا. یہ الفاظ ہے قرآن کریم. تو جب دیکھا, جب اللہ تبارک و تعالیٰ سے کی رحمت نے دیکھا کہ یہ بندے جو ہیں اب میری طرف سچے دل سے راجع ہو گئے ہیں, رجوع کیا ہے انہوں نے, توبہ کر رہے ہیں, استغفار کر رہے ہیں, رو رہے ہیں, گڑ گڑا رہے ہیں, مجھے پکار رہے ہیں, اللہ تعالیٰ نے عذاب ہٹا لیا. حالانکہ حضرت یونس علیہ السلام بھی موجود نہیں تھے اس بستی میں, لیکن قوم متوجہ ہو گئی, قوم نے اللہ تعالیٰ سے رجوع کر لیا, قوم نے توبہ کر لی. اللہ تبارک تعالیٰ نے قرآن کریم میں فرمایا کہ ہم نے عذاب اٹھا لیا. فلولا قرية آمنت فنفعها ایمانها الا قوم یونس. اللہ تعالیٰ فرماتے ہیں کہ سارے بستی والے ایسا کیوں نہیں کرتے, سارے بستی والے ایسا کیوں نہیں کرتے کہ جب ان کے اوپر عذاب کے آثار ظاہر ہوں اور جب ان جو آسمانی آفتیں ان کے اوپر آنے لگے تو وہ اللہ تعالیٰ کی طرف رجوع کر کے اس پر ایمان لائیں, اس کی طرف رجوع کریں, توبہ کریں, استغفار کریں تو عذاب سے بچ جائیں. قرآن کریم کہتا ہے کہ مگر یہ فائدہ صرف یونس علیہ السلام کی قوم نے اٹھایا کہ انہوں نے اس مہلت سے فائدہ اٹھا کر ہماری طرف رجوع کر لیا, ہم نے عذاب بچا دیا. تو اور بستیوں والے ایسا کیوں نہیں کرتے؟ قرآن کریم جو واقعات بتاتا ہے وہ محض کوئی تاریخ بیان کرنے کے لیے نہیں کہتا, اللہ کوئی قصہ کہانی نہیں ہوتی, بلکہ ہمارے آپ کے لیے سبق ہوتا ہے. سبق یہی ہوتا ہے کہ جب کسی مصیبت اور آفت کو آتا ہوا دیکھو تو اللہ جل جلالہ کی طرف رجوع کرو, اللہ تبارک و تعالیٰ سے پناہ مانگو, اللہ تبارک و تعالیٰ سے استغفار کرو, توبہ کرو, رجوع کرو اللہ تعالیٰ کی طرف. تو پھر کچھ بعید نہیں ہے کہ اللہ تعالیٰ اسی طرح تم سے وہ عذاب ہٹا لے جیسے یونس علیہ السلام کی قوم سے ہٹا لیا. تو عرض کرنا یہ تھا कि ये जो हालात का शिकवा हम दिन रात करते रहते हैं बैठे हुए तबसरे करते हैं और तज़किरे करते हैं लेकिन उड़ जाते हैं तो इन तज़किरों तज़किरों से कुछ भी हासिल नहीं। इतना वक्त उसमें गुजार रहे हैं अल्लाह तबारक व तआला की तरफ रुजू करने से गुजार रहे हैं, अल्लाह तआला से दुआ करें, अल्लाह तआला से इस्तग़फ़ार करें, अल्लाह तआला से तौबा करें। और मेरे शेख हज़रत आरिफ़ी क़द्दस अल्लाह तआला सरहु अल्लाह तआला उसके दरियात बुलंद फरमाए, ये उस वक्त की बात है जब मशरिकी पाकिस्तान मुल्क से अलग हुआ था, बांग्लादेश बन गया, ये तहरीक चली थी, मुल्क के दो टुकड़े हो गए दुश्मनों की साजिश से। और तारीख में पहली बार 90,000 फौज मुसलमानों की उसने हिंदुओं के आगे हथियार डाले, ऐसा शर्मनाक वाकया शायद तारीख में पहले कहीं पेश नहीं आया था। तो उस वक्त में सबके दिल टूटे हुए थे और फिर पाकिस्तान के हालात भी खराब थे। तो जब देखो लोग बैठते तो वही अपना अफसोस का भी इजहार करते और तशवीश का भी इजहार करते और इस वाकयात पर तबसरे भी करते, सियासी हालात पर भी तबसरे करते। तो हमारे हजरत वाला हजरत आरिफ़ी, हम भी बैठे हुए ऐसी बातें कर रहे थे, तो हजरत आरिफ़ी क़द्दस अल्लाह तआला सरहु तआला उनके दर्जात में फरमाए, तशरीफ लाए तो पूछा भाई क्या बातें कर रहे हो। तो लोगों ने बताया कि जी ये अफसोस का भी इजहार कर रहे हैं, तशवीश का भी इजहार कर रहे हैं हालात के। फरमाया कि भाई अफसोस और तशवीश का इजहार तो कर रहा हूं मगर बताओ कि तुम्हारी इस अफसोस और तशवीश से कुछ हालात में तब्दीली आएगी, कोई हालात बदल जाएंगे, इनकलाब आ जाएगा। अगर नहीं आएगा तो बंदे खुदा ये जो वक्त तुम इस काम के अंदर सर्व कर रहे हो इतनी देर तुम अल्लाह ताला की तरफ रुजू करके अल्लाह ताला से तौबा इस्तग़फ़ार करो, मांगो अल्लाह ताला से, दुआ करो तो उससे कुछ फायदा भी हो। ये तबसरे तस्करे करने से क्या हाल है। तो ये एक ऐसा बुजुर्गों का यही काम होता है कि आदमी का रुख सोचने का रुख बदल देते, सोचने का रुख बदल देते, अमल का रुख बदल देते। तो वाकईतन आंखें खुली कि वाकई हम लोगों को इन बातों करने से क्या हासिल, अल्लाह तबारक व तआला की तरफ रुजू करना चाहिए। तो आज भी मेरे भाइयों हम लोग किसी किस्म के हालात से दो चार हैं, लेकिन इन हालात का जो तकाजा है वो महज ये नहीं कि जबानी जबा खर्च करके फारिग हो जाए, रुजू अल्लाह। अगर वाकई दिल में दर्द है इन हालात का, अगर वाकई इसमें बेचैनी है, तो उसका मनसिकी नतीजा ये मुसलमान के लिए होना चाहिए कि वो अल्लाह की तरफ रुजू करे, पहले से ज्यादा रुजू करे। कुछ ऐसा हम भी तो दुआएं करते हैं, कभी नमाजों के बाद दुआएं करते हैं। अरे भाई दुआ क्या वाकई दुआ की तरह करते हैं? इसकी मिसाल यूं समझिए कि अगर कहीं हम कश्ती में जा रहे हो समंदर में और समंदर में तूफान आ जाए, चारों तरफ से मौजें जो है वो कश्ती को घेर लें, उसने हलचल मचाई हुई है, कभी कश्ती ऊपर हो रही है, कभी नीचे हो रही है, कभी डोल रही है, और ऐसा लगता है कि अब डूबी और तब डूबी, उस वक्त बताओ दिल का क्या हाल होगा। और उस वक्त क्या महज इसी तरह दुआ करोगे जैसे अब करते हो जमात के बाद? उस वक्त तो रुआ रुआ अल्लाह ताला की तरफ मुतवज्जो होगा, कोई रास्ता नहीं है बचाव का, कोई रास्ता नहीं है नजात का, सिवाय इसके कि अल्लाह जल्ला जलालुहु की तरफ रुजू किया जाए, दिल और जान से रुजू किया जाए, रुआ रुआ दुआ कर रहा होगा कि अल्लाह बचा ले इस मुसीबत से। होगा कि नहीं होगा? और उस वक्त में कुछ ख्याल नहीं आएगा न अय्याशियों का, न तफरीहात का, न लज्जतों का, आएगा तो एक ही आएगा कि अल्लाह इस मुसीबत से बचा ले। इस वक्त तो हमारा रुआ रुआ वो आपकी तरफ मुतवज्जे है, आपके सिवा कोई नहीं बचा सकता, आप ही बचा लीजिए। आएगा कि नहीं आएगा? यही आदमी हर इंसान जिसके दिल में ईमान है वो उस वक्त में जिक्र, ईमान तो क्या काफिर लोग ऐसा ही करते हैं, पुराने करीब में जिक्र है बलामा गटी हो मौजूद को बोला सर बोला नहीं दाव हुआ हक उसी ये काफिर मुश्रिक लोग जो बुत परस्त हैं। फरमाया कि जब ये कश्ती में सफर करते हैं और तूफान आता है और बड़ी जबरदस्त मौजें इनको ढांप लेती हैं आकर, तो उस वक्त न इनको लात याद आता है ना उज्जा याद आता है ना और बुत याद आते हैं, उस वक्त तो ये अल्लाह ही को पुकारते हैं मुखलिसीन लहुद्दीन के उसी के लिए अपनी ताकत को खालिद करके मांगते हैं पुकारते हैं उसको। तो लेकिन कुरान साहब ने यह कहता है कि जब अल्लाह ताला उनको नजात दे देता है बचा लेता है उस तूफान से तो फिर दोबारा वो इन्हीं बदामालियों में लग जाते हैं। लेकिन काफिर होने के बावजूद मुशरिक होने के बावजूद उस वक्त में सिवाय अल्लाह के कोई और याद था अल्लाह ताला ही की तरफ रुजू कर दावुल्लाह मुखलिसीन लहुद्दीन। तो जब एक काफिर करता है तो मुशरिक करता है तो मोमिन हर एक के साथ कहने के इस तरह से वाकयात पेश आए होंगे कि जहां सिवाय अल्लाह के कोई याद नहीं आता, न बाप न बेटा न बीवी न बच्चा न कोई और न कोई अपनी जिंदगी दूसरी मसरूफियात, उस वक्त तो हम आकर अल्लाह के जलालहू की तरफ अल्लाह तबारक व तआला की तरफ इंसान की तवज्जो होती है कि अल्लाह बस इस मुसीबत से बचा ले। तो क्या इस तरह हम मांग रहे हैं अल्लाह ताला से मौजूदा हालात में इस तरह अल्लाह ताला से रुजू कर रहे हैं जैसे उस वक्त करते हवाई जहाज में जा रहे हो सफर कर रहे हो और वो डोलने लगा ऐसा लगता है कि अभी गिर जाएगा, उस वक्त क्या हालत होगी दिल क्या करते तो उस वक्त अल्लाह को किस तरह पुकारो। मेरे साथ पैसा चुका पैसा एक मरतबा इसी तरह जहाज में जा रहे थे तो उतरने से पहले ऐलान हो गया कि जहाज को इमरजेंसी लैंडिंग करनी पड़े यानी बगैर पहियों के जमीन पर उतरना पड़ेगा। तो उस वक्त मैंने देखा जो आलम था सारे जहाज में लोगों का, बड़े बड़े मुतकब्बिर लोग, बड़ी अकड़ खून करने वाले, वो ऐसे हो गए थे जैसे मच्छी और हर एक जो है वो उसको ना अपनी दौलत याद आ रही थी ना अपनी ऐसे इज्जत याद आ रही थी ना अपना कोई मर्तबा मंसब याद आ रहा था, वो तो इस फिक्र में था कि या अल्लाह ये मुसीबत किसी तरह टल जाए हवाई जहाज की तेरी बच्ची जो तेरी कच्चे नीचे उतर जाए। तो आलमी और बड़े बड़ों के तकब्बुर साथ में मिल गए। मेरे बराबर में एक साथ बैठे हुए थे बड़े साफ बहादुर और बड़ी अकड़ों का मुजाहरा कर रहे थे हमले जहाज के हमले के साथ। जब यह ऐलान हुआ तो उनकी हालत जी गई देखने वाली हालत। तो उस वक्त सिवाय चाहे किसी को कुछ आता हो ना आता हो हमारे जानने वाले थे तो वो अपना वाकया बयान करते थे कि मैं इसी तरह एक मरतबा कश्ती में सवार हुआ और कश्ती में जाते जाते मौजें आने लगी और तुगयानी आ गई और बिल्कुल कश्ती जो ऐसी लगती थी अब डूब जाएगी, तो मुझे और तो कुछ आता नहीं था अल्लाह ताला की तरफ रुजू करने के लिए, अत्तहियात आती तो मैं अत्तहियात की पढ़ने शुरू करते अत्तहियात अल्लाह सलवात हो रही तो अत्तहियात ही अब जो दिमाग में आ गया अल्लाह तबारक व तआला की तरफ रुजू करने के लिए अब कुछ आता नहीं तो वो अत्तहियात ही। तो उस वक्त में जबकि इंसान के ऊपर चारों तरफ से हलाकत और तबाही के साए मंडला रहे हो, मौत आंखों के सामने नाच रही हो, उस वक्त सिवाय खुदा के कोई याद नहीं आता। तो अर्ज करने का मंशा यह है कि जिन हालात से हम इस वक्त गुजर रहे हैं तो वो कुछ इससे कम नहीं है कि समंदर में तूफान आ गया और कश्ती में हम सवार। तो क्या उसी दर्द के साथ, उसी खुशबू के साथ, उसी दिल की लगन के साथ अल्लाह तबारक व तआला को कभी पुकारा, कभी उससे मदद मांगी, कभी अब उससे ये दिल का हाल कहा। तबसरे तो बहुत, तंकरे तो बहुत, बातें भी बहुत, लोगों पर तनकीद भी बहुत, लेकिन क्या कभी ऐसा पुकारा अल्लाह तबारक व तआला? अगर हम सब अपने गरीबान मुंह डाल कर देखें तो वाकईतन नजर आएगा कि हमने इन हालात में रुजू इल्लाह जिस तरह होना चाहिए था वो उस तरह रुजू नहीं किया। दुआ मांग ली ऐसे ही, दिल कहीं दबाव कहीं जबान के ऊपर अल्फाज आ गया कि अल्लाह मुल्क आला दूर कर दिया। लेकिन इस तरह तो मांगो जबकि इंसान सिवाय अल्लाह के और कोई बचाने वाला नजर नहीं आता, जिस तरह उस वक्त मांगते हो कोई अल्लाह बचाए अपना अजीज करीब अपनी आंखों के सामने दम तोड़ रहा हो, बीमारी की बिल्कुल आखिरी कैफियत में मुबतला हो और ऐसा लगता हो कि अब गया तब गया, तो क्या उस तरह उस वक्त में जो आदमी दिल से मांगता है जिस तरह, क्या उस तरह मांगा अल्लाह ताला? नहीं मांगा। लिहाजा आज मेरा दिल ये चाह रहा था कि इस बात इस मौजू पर बात करके हम सब अपने गरीबानों में मुंह डालकर रुजू इल्लाह की तरफ मुतवज्जो, अल्लाह तबारक व तआला की तरफ रुजू करने की तरफ। जैसे मैंने बताया कि तूफान आ रहा हो तो उस वक्त कुछ और नहीं सोचता, उस वक्त सिर्फ अल्लाह ही की तरफ रुजू होता है। इसी तरीके से आज हम इस शरीयत में मुबतला है तो चलते फिरते उठते बैठते हमारी जबान पर अल्लाह तबारक व तआला की पुकार होनी चाहिए। चलते फिरते अल्लाह तबारक व तआला को याद करें, उसको पुकारें, या अल्लाह हमारे हालात की इस्लाह फरमा दीजिए, या अल्लाह हमें भंवर से निकाल दीजिए, या अल्लाह हमारी कश्ती को भंवर से निकाल दीजिए, हमें निजात दे दीजिए, जालिम हुक्मरानों से निजात दे दीजिए, आदि हुक्मरान अता फरमा दीजिए, हुकूमत की भी इस्लाह फरमा दीजिए, अवाम की भी इस्लाह फरमा दीजिए, बाजारों की भी इस्लाह फरमा दीजिए, अल्लाह को पकार चल सकते। और भाई दो काम खास तौर, एक ये कि ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन आयत करीम, इसका कसरत से जिक्र किया जाए, कसरत से जिक्र किया जाए। एक जमाना था जब हमने बचपन में हमारे हिंदुस्तान में जब मुसलमानों के ऊपर खतरात मंडला रहे थे काफिरों की तरफ से, तो घर घर आयत करीमा का खत्म होता था, लोग बैठे सवा लाख आयत करीमा का खत्म बैठे सब जमा हो रहे हैं कर रहे हैं। तो अब इस किस्म के नजारे देखने में नहीं आते, या तो महल्ले महल्ले उस तरह का एहतमाम हो तो कुछ हरज नहीं, और नहीं हो तो चलते फिरते उठते बैठते जबान के ऊपर ये हो ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। ये ऐसी आयत करीमा है, अजीब गरीब इसके करिश्मे हैं, कुरान करीम ने इसका जिक्र फरमाया है कि हजरत यूनुस अलैहिस्सलाम मछली के पेट में गए, बाद रवायतों से मालूम होता है तीन दिन तीन रात रहे, बाद रवायतों में मुख्तलिफ मुद्दतें हैं लेकिन एक रवायत में यह है कि तीन दिन तीन रात रहे मछली के पेट। आप जरा अंदाजा करो कि एक इंसान जिंदा इंसान मछली के पेट में चला गया, मछली निकल गई, मछली के पेट में क्या आलम होगा, अंधेरा तारीकी वहशत, और उसके अंदर पेट के अंदर जो उसके आजा अज्जा होंगे वो आम हालात में इंसान उससे कितना घिन करता है उसमें पड़े हुए हैं। तो कुरान करीम फरमाता है तो फनादा फिज़ुलुमात, जब उन अंधेरियों में पहुंचे यूनुस अलैहिस्सलाम तो उन्होंने पुकारा, किसको पुकारा? अल्लाह तबारक व तआला को पुकारा, الفاظ ان الفاظ کے ساتھ پکارا گا لا الہ الا انت سبحانک انی کنت من الظالمین، اے اللہ تیرے سوا کوئی معبود نہیں، تو پاک ہے ہر عیب سے، شمانہ میں جو کچھ آپ نے کیا وہ برحق کیا، مجھے کوئی اس پر شکوہ نہیں، گلہ نہیں، اعتراض نہیں، جو کچھ کیا آپ نے برحق کیا، سبحانک انی کنت من الظالمین، میں ہی ظلم کرنے والوں میں سے تھا، مجھ سے زیادتی ہوئی، یہ پکارا. زیادتی کیا ہوئی؟ ابھی تو میں نے ان کا واقعہ سنایا آپ کو کہ وہ قوم کو عذاب کی دھمکی دے کر چلے گئے تھے بستی سے، اور جب ایمان لیا یہ قوم تو اس وقت واپس آ جاتے اپنے قوم کے پاس. واپس آنے میں ان کو یہ خیال ہوا کہ یہ کہیں ایسا نہ ہو کہ میں جاؤں تو میں ان کو کہہ کے گیا تھا تمہارے اوپر عذاب آنے والا ہے، اب وہ میں جاؤں گا تو یہ کہیں گے کہ تم تو عذاب کی خبر دے کے گئے تھے، عذاب تو آیا نہیں، تو وہ مجھے جھٹلائیں گے. اور بعض روایت میں آتا ہے کہ ان کے قوم کے یہاں یہ عالم یہ عادت تھی کہ اگر کوئی شخص ان کو جھوٹی خبر دے تو اس کو قتل کر دیتے تھے، تو جان کا بھی خطرہ تھا. اس واسطے یونس علیہ السلام وہاں نہیں گئے، اپنی قوم کے پاس واپس نہیں گئے، بلکہ سوچا کہیں اور چلا جاتا ہوں، وہ بھی ایمان تو لے ہی آئے ہیں، کہیں اور چلا جاتا ہوں. یہ کام کرنے کے لیے اللہ تبارک و تعالیٰ سے اجازت نہیں لی، اجازت نہیں لی، بس یہ فروگزاج تھی یونس علیہ السلام، اجازت نہیں لی اللہ تبارک و تعالیٰ. تو گئے ایک طرف، کشتی کہیں جا رہی تھی، اس میں سوار ہو گئے. جب کشتی عین درمیان میں پہنچی سمندر کے، تو کشتی کے اندر وزن زیادہ ہو گیا، ڈوبنے لگی. لوگوں نے کہا کہ بھئی یہ کوئی آدمی یہاں پر ایک آدمی کا وزن زیادہ ہو گیا ہے، ایک آدمی اپنی قربانی دے کہ وہ زمین میں سمندر میں اس کو پھینکا جائے، تب جا کے بعض لوگوں کو دوسرے لوگوں کی جان بچے گی. کس کو پھینکے؟ تو قرآن ڈالا گیا کہ کس کو پھینکا جائے، قرآن ڈالا تو انہیں کے نام نکلا ہے، یونس علیہ السلام ان کے نام نکلا، تو ان کو پھینک دیا گیا سمندر میں. وہاں مچھلی آئی بڑی سی اور وہ ان کو لے گئی، سب اللہ تبارک و تعالیٰ کی طرف سے ہو رہا. تو حالانکہ پیغمبر تھے، جلیل القدر پیغمبر تھے، اور صرف اتنی بات کہ اللہ تعالی کی سے پوچھے بغیر دوسری طرف چلے گئے. اس پر اللہ تعالی نے پیغمبروں کے سایہ، جیسے جتنا جس کا مرتبہ بلند ہوتا ہے اتنی ہی اس کی پکڑ بھی سخت ہوتی ہے. تو یہ کوئی ویسے گناہ نہیں تھا عام حالات میں، لیکن پیغمبر کے سیاہ نشان نہیں سمجھا گیا، اس پر یہ اللہ تعالی کی طرف سے حساب ہوا. تو جب بچی کے پیٹ میں گئے تو یہ جو کہہ رہے ہیں لا الہ الا انت سبحانک انی کنت من الظالمین، تو وہ یہ کہہ رہے ہیں کہ اللہ آپ ہی معبود ہیں، آپ بالکل پاک ہیں ہر عیب سے، لہذا آپ نے جو فیصلہ فرمایا یہ مجھ پر یہ گرفت فرمائی، مجھے سمندر میں گرا کر مچھلی کے پیٹ میں پہنچایا، جس پر مجھے کوئی شکوہ نہیں، کوئی گلہ نہیں، کوئی اعتراض نہیں، کیونکہ آپ پاک ہیں ہر خطا سے، ہر عیب سے، لہذا آپ کا فیصلہ درست ہے. انی کنت من الظالمین، ظلم تو میں نے کیا تھا. انی کنت من الظالمین، یہ معنی ہے لا الہ الا انت سبحانک انی کنت من الظالمین. تو قرآن کریم فرماتا ہے کہ ان تاریکیوں میں، مچھلی کے پیٹ کی تاریکیوں میں، انہوں نے ہمیں ان الفاظ کے ساتھ پکارا لا الہ الا انت سبحانک انی کنت من الظالمین. تو کیا ہوا؟ قرآن کریم فرماتا ہے فنجیناہ من الغم، ہم نے ان کی اس پکار کے جواب میں ان کو اس گھٹن سے نجات عطا فرما دی، مچھلی کے پیٹ سے ان کو نکال دیا. کس طرح؟ آسان کام نہیں تھا، سوچو مچھلی کے پیٹ میں آدمی چلا گیا تو نکلے گئے تھے، لیکن وہ مچھلی بھی اللہ کے حکم کی تابع تھی، نکلنا بھی اسی کے حکم سے تھا، उसी मछली को हुक्म हुआ कि इसको ले जाकर इनको किसी किनारे के ऊपर उगल दो। तो मछली किनारे के पास गई और जाकर उगल दिया, जाकर एक खुले मैदान के अंदर जाकर पड़ गए। कुरान करीम में फरमाता है कि जब पहुंचे वहां जिस हालत में पहुंचे थे, तो आप अंदाजा करो कि जो शख्स 3 दिन मछली के पेट में रहा हो और न खाना न पीना, और मछली के पेट के अंदर की जो फजा है उस फजा से कितनी आलूगी उसके अंदर पैदा हुई होगी, उसके नतीजे में इंतहाई कमजोर बेजान जैसे थे जब मछली ने फेंका। लेकिन अल्लाह तबारक व तआला ने उसी में नशो नवा पैदा फरमाई, फरमाया अंबतना अली शजरतन मिन यक्तीन, हमने उनके पास एक कद्दू का दरख्त जो है वो पहले से उगा दिया था, वहां उस कद्दू के दरख्त से उससे साया भी मिला, उससे गिजा भी हासिल हुई, और इस तरह होते होते अल्लाह ताला ने उनको तंदुरुस्त सवाना कर दिया और फिर अपने सारे भी मिलवा दिया। हमने उस घुटन से यूनुस अलैहिस्सलाम को निजात दे दी, किस कलिमे की बदौलत, ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। ये वाक़या बयान फरमा दिया कुरान करीम ने। अब आगे एक जुमला सुनो, ये वाक़या बयान करके फरमाया गम, हमने उनको घुटन से निजात दी, वकज़ालिका नुंजिल मुमिनीन। ये जुमला आगे साथ लगा दिया, वकज़ालिका नुंजिल मुमिनीन, और इसी तरह हम मोमिनों को निजात देते हैं। और इसका तर्जमा यूं भी हो सकता है कि इसी तरह हम मोमिनों को निजात देंगे, अंड भी देंगे। तो हमारे हजरत वाला हजरत आरिफ सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे कि देखो अल्लाह ताला ने क्या फरमा दिया वाक्य बयान करने के बाद, वो कदाली का नुंजिल मोमिन, इसी तरह मोमिनों को निजात देंगे। क्या मतलब है इसका? क्या हर मोमिन मछली के पेट में जाएगा और मछली के पेट में जाके वहां से निजात मिलेगी उसको? नहीं नहीं, वो तो एक वाक्य था हज़रत यूनुस अलैहिस्सलाम के साथ पेश आ गया, लेकिन सबक ये दिया गया कि ऐ मोमिन, जब कभी तुझे अंधेरियों से सबका पेश आए, चाहे वो अंधेरियां बसरी अंधेरियां हो या मानवी अंधेरियां हो, जब अंधेरियों से सालों का पेश आया, रास्ता नजर ना आ रहा हो, तो उस वक्त यही कलेमा पढ़ो, अल्लाह ताला की तरफ रुजू करो, कहो ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। तो जिस तरह यूनुस अलैहिस्सलाम को निजात अदा फरमाई थी, उसी तरह हम सारे मोमिनों को निजात इंशाअल्लाह देंगे, देंगे जरूर देंगे। तो जब कभी मसाइब का सामना हो, जब कभी आफात का सामना हो, जब कभी हालात खराब हो, तो अल्लाह जल्ला जलालहू की तरफ रुजू का ये एक बेहतरीन तरीका अल्लाह तबारक व तआला ने खुद कुरान करीम में तजवीज फरमाया है कि ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। तो भाई एक तो गुजारिश यह है कि रुजू इलल्लाह, अल्लाह ताला की तरफ रुजू, और उसके लिए इस आयत करीमा का कि रट लगाए हर आदमी, चलते फिरते उठते बैठते जवान पर ही आए ला इलाहा इल्ला अंता सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। और अगर इसका एहतमाम हो जाए कि कुछ लोग जमा होकर बाकायदा खत्म करें, तो ये भी अच्छी बात है, इस तरह हो सके तो एक बात। दूसरी बात ये कि नमाज का एहतमाम आम दिनों से ज्यादा एहतमाम, नमाज भी बड़ी अजीब चीज है, हम लोग कदर नहीं पहचानते, पढ़ लेते हैं आदत के मुताबिक, आदत चलो आदत भी अच्छी, कोई बुरी आदत नहीं है, बड़ी अच्छी आदत है अल्हम्दुलिल्लाह, लेकिन एक रूटीन बनी हुई है और उसके मुताबिक खास खास औकात में आके नमाज पढ़ ली, बात खत्म हो। लेकिन उस नमाज के अंदर रुजू इल्लाह का महकू नहीं हो पाता, रुजू इल्लाह नहीं हो पाता। अल्लाह अकबर कहा और एक मशीन चलनी शुरू हो गई, الفاظ وہ پہلے سے رٹے ہوئے ہیں، ان کی طرف وہ خود بخود نکلتے جا رہے ہیں. اس صورت حال کو ذرا بدلے. جب اللہ کے سامنے کھڑے ہوں تو میں کہہ رہا ہوں آپ تصور اس حالت کا کرو جن کی ابھی میں نے مثالیں دی. طوفان آئے وہ آئے سمندر میں اور جہاز ڈوبنے والا ہے، نظر آ رہا ہے ایسا لگتا ہے کہ ڈوب جائے گا، اس وقت نماز پڑھو گے تو کیسی پڑھو گے؟ ذرا سوچ کیسی پڑھو گے نماز، ایسی پڑھو گے لاپرواہی کے ساتھ. اس وقت اللہ تبارک و تعالیٰ کو کے سامنے جب کھڑے ہو گئے تو اللہ تبارک و تعالیٰ کو ایسا لگے گا کہ بس پکار رہے ہیں، اس کے سامنے کھڑے ہیں. کا ترا فلم سکون ترا ہو پہننا ہو یا راہ وہ کیفیت پیدا ہو. اور یعنی نماز کی کیفیت اور کمیت دونوں میں اس زمانے کے اندر اضافہ کرنا چاہیے. کمیت کے معنی یہ کہ پہلے جو نمازیں نہیں پڑھتے تھے اب پڑھیں، اشراق نہیں پڑھتے تھے اب پڑھو، تاجد نہیں پڑھتے تھے اب پڑھو، اور عوابین نہیں پڑھتے تھے اب پڑھو، اور نماز حاجت پڑھ کر اللہ تبارک و تعالیٰ کی بارگاہ میں دو رکعتیں روزانہ کا معمول بنا لے ہر مسلمان کے دو رکعت نماز حاجت کسی وقت میں پڑھ کر نماز حاجت کی نیت سے لا الہ الا اللہ العلیم الحکیم، لا الہ الا اللہ العظیم رب العرش العظیم، اللہم انی اسئلک موجبات رحمتک وعزائم مغفرتک ومن جیات امرک، یہ نماز حاجت کی دعا ہے. لیکن اگر وہ بھی یاد نہ ہو تو چلو ویسے ہی نماز حاجت کی نیت سے دو رکعتیں پڑھ کر اللہ تعالیٰ سے مانگو. حدیث میں آتا ہے نبی کریم صلی اللہ علیہ وسلم کی سنت بیان فرمائی گئی کہ کان اذا حزبہ امر بادر الی الصلاہ، کہ جب کبھی نبی کریم صلی اللہ علیہ وسلم کے سامنے کوئی پریشانی کا معاملہ آتا، کوئی پریشانی کھڑی ہو گئی تو بادر الی الصلاہ جلدی سے سب سے پہلے نماز کی طرف متوجہ ہو. آج ہم کیا کرتے ہیں، کوئی پریشانی ہوتی ہے تو اس پریشانی کی تدبیر ظاہری تدبیر کی طرف رجوع کرتے ہیں، لیکن نبی کریم صلی اللہ علیہ وسلم نے کا معمول یہ تھا کہ جب کبھی کوئی پریشانی پیش آئی تو بادر الی الصلاہ، الفاظ یہ نہیں کہ نماز پڑھتے تھے، لپکتے تھے نماز کی طرف کہ میں جلدی سے پہلے نماز پڑھ کے اللہ تعالیٰ سے دعا کر لیں، کیونکہ جتنی تدبیریں ہیں وہ سب اللہ کے قبضے میں ہیں، اللہ تبارک و تعالیٰ کے قبضے میں ہے. لہٰذا دعا یہ فرما لیتے کہ یا اللہ اس تکلیف کو، اس پریشانی کو دور فرمائیے اور اس پریشانی کو دور کرنے کی صحیح تدبیر دل میں ڈال دیجئے اور اس تدبیر کو مؤثر بھی بنا دیجئے. کیونکہ ہم لوگ تدبیر و تدبیروں کو کے اوپر غور کرتے رہتے ہیں، لیکن تدبیر جو ہے نا بھائی وہ اس میں دو باتیں ایسی ہیں جو انسان کے اختیار سے باہر ہیں، سوائے اللہ جل جلالہ کی توفیق کے اس میں تدبیر کارگر نہیں ہو سکتی. ایک تو ہے کہ صحیح تدبیر دل میں ڈالے، وہ کون ڈالے گا سوائے اللہ تبارک و تعالیٰ. تدبیر تو کر لی مگر غلط کر لی تو بیماری ہوئی اور غلط دوا کی طرف متوجہ ہو گیا، تو تدبیر ہوئی لیکن غلط ہوئی تو الٹے لینے کے دینے پڑ گئے. تو تدبیر کا، صحیح تدبیر کا دل میں ڈالنا بھی اس کا کام، اور جب صحیح تدبیر ہے اس صحیح تدبیر کو مؤثر بنانا بھی اسی کا کام. ایک ہی تدبیر ہے، صحیح ہے، درست ہے، کوئی خرابی نہیں ہے اس میں، لیکن بے اثر ہے، کچھ فائدہ نہیں. مٹی یہ ہو سکتا ہے، دن رات دیکھتے ہیں ہم لوگ ایک ہی دوا، ہمارے ڈاکٹر صاحب بیٹھے ہوئے ایک ہی دوا، ایک ہی مریض، ایک ہی جیسا مرض، ایک وقت میں کام کر گئی، ایک وقت میں نہیں. تدبیر صحیح تھی لیکن اللہ تبارک و تعالیٰ نے مؤثر نہیں بنایا اس کو. تو تاثیر پیدا کرنا، صحیح تدبیر دل میں ڈالنا بھی ان کا کام اور اس تدبیر کو مؤثر بنانا بھی ان کا کام. جب یہ بات ہے تو تدبیر سے پہلے ان سے مانگ تو لو، ان کی طرف رجوع کر کے کہ یا اللہ صحیح تدبیر دل میں ڈالیے اور اس کو مؤثر بنا دیجیے. تو اس لیے نبی کریم سرور دو عالم صلی اللہ علیہ وسلم کا یہ معمول نقل فرمایا کان اذا حضبہ امر بادر الى الصلاۃ، جب کوئی پریشانی کی بات پیش آتی آپ لپک کر جاتے تھے نماز کی طرف. تو اگر یہ واقعی پریشانی کا احساس ہے، بے چینی کا احساس ہے، تو ہم کیوں نہیں لپکتے نماز کی طرف، ہم کیوں نہیں جاتے نماز کی طرف؟ تو اس کی کمیت تعداد میں بھی کچھ اضافہ ہو، نماز حاجت پڑھے روز اللہ تبارک و تعالیٰ کی بارگاہ میں، اور نماز حاجت پڑھنے کے ساتھ ساتھ اللہ تبارک و تعالیٰ سے مانگے اور جو اپنی نمازوں میں اضافہ کرے، اور اس کی کیفیت میں بھی اضافہ ہو. کہ پہلے بے دھیانی میں، بے خیالی میں، دل کہیں، دماغ کہیں، اس طرح نماز پڑھتے تھے، اب ذرا کوشش کر لیں کہ اللہ تبارک و تعالیٰ کی بارگاہ میں حاضر ہوں، تو ذرا سوچ سمجھ کر حاضر ہوں کہ اللہ مالک الملک و الملکوت کی بارگاہ میں حاضر ہو. جب ہاتھ اٹھاتے ہو نا اللہ اکبر کہہ کر، یہ ہاتھ کیوں اٹھائے جا رہے ہیں؟ یہ ہاتھ اٹھانے کے معنی یہ ہے کہ میں اب نماز پڑھتے وقت دستبردار ہو گیا ہوں معافی اللہ سے، اللہ کے سوا ہر چیز ہے دستبردار، اب میں اللہ کی طرف متوجہ ہوتا ہوں. انی وجہت وجہی للذی فطر السماوات والارض حنیفا وما انا من المشرکین، میں نے تو اپنا رخ سیدھا سیدھا اس ذات کی طرف کر لیا ہے جس نے آسمانوں کو اور زمین کو پیدا کیا، اس کی رات میں کسی کو شریک نہیں کرتا. وہاں ذرا دھیان سے اب جو پڑھو الحمدللہ رب العالمین، تو دھیان سے پڑھو الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین، یہ کہو تو سوچ سمجھ کے کہو کہ اللہ ہم آپ ہی کی عبادت کر رہے ہیں، آپ ہی سے مدد مانگ رہے ہیں. اس صورت تصور کرو جس دماغ میں اس وقت کھاتے ہوئے کہ اللہ آپ ہی سے مدد مانگ رہے ہیں، ان حالات کو درست فرما دیجئے، ہمارے حالات کو درست فرما دیجئے ہمیں، اور اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھا راستہ دکھا دیجئے. وہی بات اس میں وہ بات بھی آ گئی کہ تدبیر سی تھی ہمارے دل میں ڈال دیجئے، یہ سوچ کر اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم غیر المغضوب علیہم. کوئی سورت پڑھو تو ایسی پڑھو کہ معنی اگر آتے ہیں تو پھر معنی کی طرف دھیان کر کے، معنی نہیں آتے تو الفاظ کی طرف دھیان کر کے. جب رکوع میں جاؤ تو اپنے وجود کو جھکا دو اللہ تبارک و تعالیٰ کی بارگاہ میں کہ اللہ میں جھک رہا ہوں آپ کے بارگاہ کے اندر، سبحان ربی العظیم. سجدے میں جاؤ تو سمجھو کہ قرب کا اعلیٰ ترین مقام حاصل ہو گیا ہے اللہ تبارک و تعالیٰ، اس سے زیادہ قرب کا کوئی اور مقام نہیں ہوتا. سبحان ربی الاعلیٰ جب کہو تو ذرا دل سے کہو سبحان ربی الاعلیٰ. ہمارے حضرت والا فرمایا کرتے تھے کہ سجدے کے اندر جب سر رکھو اور اللہ تبارک و تعالیٰ سے کے بارے میں عرض کرو سبحان ربی الاعلیٰ، ایک مرتبہ دل سے کہہ دیا، ایک مرتبہ دل سے کہہ دیا بارگاہ میں قبول ہو گیا، بیڑا پار ہو جائے. سبحان ربی الاعلیٰ ذرا دل سے کہو، سوچ کے کہو، سمجھ کے کہو، میرا پروردگار اعلیٰ ہے. شمانا اس پوری کائنات پر بالا دست ترین ذات وہی ہے، اسی کا حکم چلتا ہے، اسی کی مشیت چلتی ہے، اسی کی قدرت میں سب کچھ ہے. یہ کہہ کر اللہ تبارک و تعالیٰ کی بارگاہ، قرب کا اعلیٰ ترین مقام ہے سمجھ لو، اس سے بڑا قرب کا کوئی اور مقام دنیا میں اللہ کا حاصل نہیں ہو سکتا جو سجدے میں حاصل ہوتا ہے. قرآن کریم نے خود فرمایا سجدہ کرو میرے پاس آ جاؤ، یہ الفاظ ہے، سجدہ کرو میرے پاس آ جاؤ. اور اسی لیے کہا ہے بزرگوں نے کہ جب حضرت نبی کریم صلی اللہ علیہ وسلم کو معراج کا مقام حاصل ہوا، سات آسمانوں سے اوپر، اس جگہ پر جہاں فرشتوں کا بھی کوئی پہنچ نہیں ہے، وہاں تک اللہ تبارک و تعالیٰ لے گئے نبی کریم صلی اللہ علیہ وسلم کو، اور بارگاہ قدس میں حاضری ہوئی. تو بعض اہل معرفت فرماتے ہیں کہ جب واپس آنے لگے تو اللہ تبارک و تعالیٰ سے یہ عرض کیا ہوگا زبان حال سے یا زبان قال سے، اللہ جانے. عرض کیا ہوگا کہ اللہ آپ نے تو مجھے یہ مقام بخش دیا اپنی حضوری کا، اپنی امت کے لیے میں حضوری کا کیا مقام لے کے جاؤں؟ اللہ تعالیٰ نے فرمایا پانچ نمازیں لے جاؤ، پانچ نمازیں لے جاؤ، اس میں جب سجدہ کرے گا میرا بندہ اور تمہارا امتی تو اس کو اس کے وساط کے مطابق معراج حاصل ہو جائے گا، ہماری حضوری ہو جائے گی، ہمارے قریب آ جائے گا. تو اس لیے پانچ نمازیں، نمازوں کو تحفہ لے کر تشریف لائے سرکار دو عالم صلی اللہ علیہ وسلم، تاکہ ہر امتی کو جب سجدے میں سر رکھے تو اللہ تبارک و تعالیٰ کا قرب اس کو حاصل ہو جائے. ہم لوگ تو بہیت ہیں، سجدہ کرتے ہیں پتہ نہیں لگتا کیا ہو گیا. جن کو اللہ تبارک و تعالیٰ نے معرفت دی ہے تو ان کو سجدے میں کیا کیفیات ہوتی ہے. منظور صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں جب سجدے میں سر رکھ دوں زمین کو آسماں کر دوں، میں جب سجدے میں سر رکھ دوں زمین کو آسماں کر دوں، اس وقت یہ زمین آسمان ہو جاتی ہے، اللہ تبارک و تعالیٰ کا قرب حاصل ہو جاتا ہے. حضرت شاہ فضل رحمان صاحب گنج مراد آبادی رحمۃ اللہ علیہ کے پاس ہمارے حضرت اکبر امت مانا خان صلی اللہ تعالیٰ سر تشریف لے گئے، تو چلتے وقت چپکے سے حضرت شاہ فضل رحمان صاحب بڑے درجے کے اولیاء اللہ میں سے تھے، تو حضرت چلتے وقت حضرت حکیم الامت حضرت صلی اللہ تعالیٰ سر سے فرمایا کہ میاں اشرف علی، چپکے سے کان میں فرمایا میاں اشرف علی کیا بتاؤں، جب سجدے میں جاتا ہوں تو ایسا لگتا ہے کہ اللہ میاں نے پیار کر لیا، اللہ میاں نے پیار کر دیا. تو ہم لوگ تو بحیثی کے عالم میں سجدے کرتے ہیں تو پتہ نہیں چلتا کیا ہو رہا ہے، لیکن جن کو اللہ معرفت عطا فرماتے ہیں تو پھر ان کو پتا ہوتا ہے کہ سجدہ کیا چیز ہے، سجدہ کیا چیز ہے. سر بر قدم حسن قدم بر کلہ ہو تاج، سر ان کے قدموں پر ہے اور قدم سارے کلہ و تاج جو پر ہے، یہ کیفیت. تو ذرا سوچ سمجھ کے آدمی سجدہ کرے، سبحان ربی الاعلیٰ کہے تو سبحان ربی الاعلیٰ سوچ کر کہے، کس ذات کی بات کر رہا ہوں، سبحان ربی الاعلیٰ. تو کس طرح کرے، کچھ نماز کی کیفیت میں فرق آئے، کچھ کمیت میں اضافہ ہو، اللہ تعالیٰ کی طرف رجوع ہو، چلتے پھرتے اٹھتے بیٹھتے ہو، دعائیں مانگو رو کر گڑ گڑا کر متوجہ ہو کر، تو کیا اللہ تبارک و تعالیٰ اپنے بندے کے اس گڑ گڑاہٹ کو سنیں گے نہیں؟ کیا اللہ تبارک و تعالیٰ اپنی رحمت کا گزارہ نہیں فرمائیں گے؟ جب سے قرآن میں فرما چکے فلولا قرية آمنت فنفعها ایمانها، تو انشاءاللہ. اور فرمایا توبوا الى الله جميعا ايها المؤمنون، توبوا الى الله ايها المؤمنون لعلكم جميعا لعلكم تفلحون، تم سب مل کے توبہ کرو اللہ تعالیٰ کے حضور تو تمہیں فلاح حاصل ہو. تو بھائی یہ گزارش کرنی تھی، آج بات لمبی ہو گئی، لیکن اللہ تبارک و تعالیٰ اپنی رحمت سے ہمارے دلوں کو کھول دے اس کام کے لیے، رجوع الى اللہ کے لیے کھول دے، چلتے پھرتے اٹھتے بیٹھتے اللہ تعالیٰ کی طرف رجوع کریں، رات کو بیٹھ کے اللہ تعالیٰ سے مانگے، گل گرائیں، روئیں اور حالات کی درستی کی اصلاح کی فکر کریں، اسے طلب کریں. اور تیسری بات یہ ہے کہ اپنی اصلاح کی فکر، اگر میں کسی گناہ میں مبتلا ہوں گناہوں کو چھوڑوں، اگر کسی بے احتیاطی میں مبتلا ہوں اس کو چھوڑوں، اگر میں کسی کی حق طلب کر رہا ہوں اس حق طلبی کو چھوڑوں، جائے کرے اپنا. پہلے بھی میں نے عرض کیا تھا کہ ہر شخص اپنے گریبان میں منہ ڈال کر اپنے حالات کا جائزہ لے کر اور اپنے گناہوں سے کو چھوڑے اور اصلاح کرنے کی فکر کرے، یہ ہے راستہ. حکومت بدلنا تمہارے اختیار میں نہیں، سیاستدانوں میں جو تبصرہ کر رہے ہیں اسے فلاں نے یہ کیا فلاں نے یہ کیا، وہ تمہارے اختیار میں نہیں، نہ ہمارے اختیار میں ہے. سرحدوں پہ جو فوجیں برسر پیکار ہیں ان کو ہٹانا اور بلانا یہ ہمارے اختیار میں نہیں، لیکن ایک چیز اختیار میں ہے اور وہ یہ وہ اللہ نے ہر بندے کے ہر مومن کے اختیار میں دے دیا کہ وہ اللہ کی طرف رجوع کرے اپنے حالات کی اصلاح کرنے کی فکر کرے. اس طرف متوجہ ہونا چاہیے, نہ یہ کہ سب سے کر کر کے اپنا وقت ضائع کرے. اللہ تبارک و تعالیٰ اپنا فضل و کرم و رحمت سے ہم سب کو اس کی توفیق عطا فرمائے, ہمارے فہم کو درست فرما دے. اللہم صل علی سیدنا مولانا محمد و علی محمد كما صلیت علی ابراہیم و علی ابراہیم انک حمید مجید. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. لا اله الا انت سبحانك اني كنت من الظالمين. لا اله الا انت سبحانك اني كنت من الظالمين. لا اله الا انت سبحانك اني كنت من الظالمين. يا ارحم الراحمين اپنے فضل و کرم سے رحمت سے ہمارے تمام گناہوں کو معاف فرما دے. یا اللہ اپنی رحمت سے ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیہ علانیہ ہر طرح کے گناہوں کو معاف فرما دے. یا اللہ اپنے فضل و کرم سے معاف فرما دے. اے اللہ اپنے فضل و کرم سے ہمارے گناہوں کو معاف فرما دے. یا اللہ ہماری مکمل مغفرت فرما دے. اے اللہ ہم ساری امت کی طرف سے آپ کی بارگاہ میں مغفرت مانگتے ہیں, اپنی رحمت سے مغفرت فرما دے. یا اللہ شامت ہماری شامت اعمال کو دور فرما دے. یا اللہ ہماری شامت اعمال کو دور فرما. یا اللہ ہماری شامت اعمال کو دور فرما. اے اللہ ہمیں اپنی اصلاح کی طرف متوجہ فرما دے, ہمیں اصلاح کرنے کی توفیق عطا فرما. یا اللہ ہمیں اپنی طرف رجوع کرنے کی توفیق عطا فرما. اے اللہ ہمیں اپنی طرف رجوع کرنے کی توفیق عطا فرما. اللہم ارزقنا قلبا خاشعا. اللہم ارزقنا قلبا خاشعا. یا اللہ ہم سب کو قلب ایسا دل عطا فرما دے جو آپ کی طرف رجوع کرنے والا ہو, آپ کے سامنے جھکنے والا ہو. یا اللہ اپنی رحمت سے اپنے فضل و کرم سے ہماری عبادات کو درست فرما دے. یا اللہ ہماری عبادات کو درست فرما دے, ہمارے توبہ استغفار کو درست فرما دے. یا اللہ ہمیں اپنے سارے گناہوں سے صدق دل کے ساتھ توبہ النصوح کرنے کی توفیق عطا فرما, اپنی طرف رجوع کی توفیق عطا فرما, اپنے ذکر کثیر کی توفیق عطا فرما. اے اللہ اپنی ہماری دعائیں ہمیں دعا کرنے کی بھی توفیق عطا فرما. اے اللہ ہمیں دعا کرنے کا طریقہ بھی نہیں آتا, اپنے فضل و کرم سے دعا کا طریقہ بھی ہمیں سکھا دیجئے. اے اللہ دعا کو اپنے فضل و کرم سے اپنی بارگاہ میں قبول بھی فرما لیجئے. یا اللہ ہمارے حالات کی اصلاح فرما دیجئے. یا اللہ ہمارے اوپر جو چاروں طرف سے پریشانیاں مسلط ہیں, یا اللہ اپنے رحمت سے, بے شک وہ ہمیں ہماری بدعمالیوں کا نتیجہ ہیں, اے اللہ اپنے فضل و کرم سے رحمت سے ان کو دور فرما دیجئے. یا اللہ دور فرما دیجئے. یا ارحم الراحمین دور فرما دیجئے. آپ ایسے ہی کریم کریم رحیم کریم ہیں, ایسے ہی قادر مطلق ہیں. اے اللہ اپنے فضل و کرم سے اپنی قدرت کاملہ, آپ کی قدرت کاملہ کا واسطہ, آپ کی رحمت تامہ کا واسطہ اپنے فضل و کرم سے قبول فرما لیجئے. یا اللہ ان دعاؤں کو قبول فرما لیجئے. یا اللہ اپنی رحمت سے ہمارے گھر والوں, ہمارے متعلقین احباب سب کو ہر طرح کے گناہوں سے, معصیتوں سے, منکرات سے محفوظ فرما دیجئے. یا اللہ اپنی رحمت سے ہمارے تمام جائز مرادیں پوری فرما دیجئے. اے اللہ تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما. یا اللہ سب کی پریشانیوں کو دور فرما, سب کی مشکلات کو آسان فرما. یا اللہ جن جن لوگوں نے ہم سے دعا کی درخواست کی ہے, اپنے فضل و کرم سے, اپنی رحمت سے ان کی جائز مرادیں پوری فرما دے. اللہم انا نسألک من خیر ما سألک من عبدک ونبیک محمد صلی اللہ علیہ وسلم, ونعوذ بک من شر ما استعاذک من عبدک ونبیک محمد صلی اللہ علیہ وسلم. ربنا تقبل منا انک انت السمیع العلیم. ربنا تقبل منا انک انت السمیع العلیم. وتب علینا انک انت التواب الرحیم. وصلی اللہ تعالی علی خیر خلقی محمد وآلہ وصحبہ اجمعین. آمین برحمتک یا رب.